नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा यस प्रसारणका प्रमुख समाचार। भाजपाका वरिष्ठ नेता दिलीप घोषले गम्भीर आरोप लगाउँदै सत्तारूढ़ टीएमसी सरकारले बंगला भाषाको अस्मितामाथि प्रहार गर्दै आइरहेको बताउनु भएको छ। एनजेपी स्टेशनमा क्यापिटल एक्सप्रेसबाट 56 जना युवतीलाई उद्धार गरिएको छ। दार्जीलिङका सांसद राजु विष्टले सोधेका एक प्रश्नको लोकसभामा लिखित उत्तर दिँदै केन्द्रीय शिक्षा राज्य मन्त्री जयन्त चौधरीले समग्र शिक्षा अभियान बमोजिम गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएलाई कुल 823,18,70,000 रूपियाँ आवंटित गरिएको बताउनुभयो। मदन तामाङ हत्याकाण्ड मामिलाको सुनवाई भोलिदेखि हाइब्रिड मोडमा शुरू हुनेछ। अभियुक्तहरू दार्जीलिङ अदालतबाट भिडियो कन्फरेन्सिङ मार्फत मुद्दामा उपस्थित हुनेछन्। सिलगढ़ी नगर निगमले अवैध निर्माण विरूद्ध निरन्तर अभियान जारी राख्दै आज सेवक रोड स्थित एक मलमा निर्मित अवैध निर्माणलाई फत्काउन शुरू गरेको छ। भारतीय जनता पार्टीका वरिष्ठ नेता दिलीप घोषले गम्भीर आरोप लगाउँदै सत्तारूढ़ टीएमसी सरकारले बंगला भाषाको अस्मितामाथि प्रहार गर्दै आइरहेको बताउनु भएको छ। गत 21 जुलाईका दिन शहीद दिवसको रयालीमा मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपाले बंगला भाषामाथि आघात गरिरहेको गम्भीर आरोप लगाउँदै 27 जुलाईदेखि प्रत्येक जिल्लामा बंगला भाषा बचाउन आन्दोलन गर्ने घोषणा गर्नुभएको थियो। यसैको उत्तर दिँदै दिलीप घोषले ममता ब्यानर्जीको शासनकालमा बंगला भाषा र बंगाली अस्मिता दुवै सुरक्षित नभएको दावी गर्नुभएको छ। एक रिपोर्ट।
संवाददाताहरूसितको कुराकानीमा श्री घोषले अझ भन्नुभयो, टीएमसी राज्यमा एउटा विशेष समुदायले मात्र प्रश्रय पाइरहेका छन् जसलाई बंगला भाषा अनि बंगाली संस्कृतिसित कुनै सरोकार नै छैन। उहाँले अझ भन्नुभयो, पश्चिम बंगालको सन्देश खालीदेखि लिएर मुर्शिदाबाद अनि नोएडादेखि लिएर कुचबिहारसँग बंगालीहरूमाथि हल्ला, बंगालीहरूको घर जलाउने, बंगाली महिलाहरूको बलात्कार गर्ने र हत्याहरूमा टीएमसीका मन्त्री, विधायक, सांसददेखि स्थानीय नेताहरू सबै लिप्त रहेको प्रमाण भइसकेको छ। उहाँका राज्यमा बंगाल र बंगालीको अवस्था दयनीय बन्दै गइरहेको छ भन्दै ममता ब्यानर्जीले बंगाल र बंगाललाई फेरि झुक्काउने खेला खेल्ने काम गरिरहेकी छन् भनी बताउनुभयो। ममता ब्यानर्जीको बंगला भाषाको नाममा आन्दोलन गर्ने घोषणा केवल नाटक मात्र हो। असल लक्ष्य त बंगाललाई बंगलादेश बनाउनु भएको उहाँले गम्भीर आरोप पनि लगाउनुभयो। बंगालमा बंगाली संस्कृति परम्परा सुरक्षित छैन, बंगला भाषीहरूले रोजगार पाइरहेका छैनन् र अन्य राज्यमा पलायन हुनु बाध्य बनेका छन्। श्री घोषले यो कुरा पनि बताउनुभयो। मतदाता पहिचान पत्रको समीक्षा हुनु एकदमै जरूरी रहेको भन्दै आज ममता ब्यानर्जी बंगलादेशी घुसपैठिया तथा रोहिङ्ग्याहरूको साथमा खडा रहेको समेत बताउनुभयो। उहाँले भारतको संविधानले केवल र केवल भारतीय नागरिकहरूलाई मतदान गर्ने अधिकार दिएको छ र कुनै पनि अवैध घुसपैठियाहरूलाई मतदान सूचीबाट गहन जाँच गरी बाहिर गर्नु एकदमै आवश्यक रहेको मन्तव्य गर्नुभयो। ममता सरकारमा बंगालको आर्थिक स्थिति दयनीय बन्दै गएको तथा टीएमसी नेताहरू भ्रष्टाचारमा चुरुङमा डुबेको उहाँले बताउनुभयो। अशोक चौरसिया, आकाशवाणी खरसाङ।
एनजेपी स्टेशनमा क्यापिटल एक्सप्रेसबाट 56 जना युवतीलाई उद्धार गरिएको छ। प्राप्त जानकारी अनुसार जलपाईगुड़ी, कुचबिहार, अलिपुरद्वार एवं डुवर्सका यी युवतीहरूलाई नोकरी दिलाउने नाममा बिहार लगिँदै थियो। हिज राति लगभग 9 बजी एनजेपी स्टेशनमा ट्रेनको जाँच अवधि जीआरपी र आरपीएफले युवतीहरूलाई एकसाथ देख्दा शंकाको आधारमा उनीहरूसित जाँचबुझ गरियो। युवतीहरूसित कुनै टिकट थिएन तर सबैको हातमा उनीहरूको कोष नम्बर र बर्थ नम्बरको मोहर लगाइएको थियो। जाँचबुझमा युवतीहरूले बताए उनीहरूलाई काम दिलाउनका लागि बेंगलुरू लगिरहेको छ। बिहार जाने ट्रेनमा युवतीहरू बसेको देखेर जीआरपीको शंका झन गहरियो। त्यसपछि आरपीएफ र जीआरपीले युवतीहरूलाई अन्यत्र लगिरहेको आरोपमा कोलकाता निवासी जितेन्द्र पासवान र सिलगढ़ी निवासी चन्द्रिकालाई स्टेशनबाट हिरासतमा लियो। हिरासतमा लिएका आरोपीहरूसित जाँचबुझ भइरहेको छ। जीआरपी र आरपीएफले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। आज लोकसभामा एक लिखित उत्तरमा केन्द्रीय शिक्षा राज्यमन्त्री जयन्त चौधरीले समग्र शिक्षा अभियान बमोजिम गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएलाई वर्ष 2019-20 2024-25 कुल 823 करोड़ 18,70,000 रूपियाँ आवंटित गरिएको तथा 415 करोड़ 90,30,000 रूपियाँ मात्र खर्च भएको बताउनु भएको छ। दार्जीलिङका सांसद राजु विष्टले सोधेका एक प्रश्नको उत्तरमा श्री चौधरीले यो उत्तर दिनुभएको हो, जसमा दार्जीलिङ जिल्लाका लागि 308 करोड़ 54 लाख रूपियाँ आवंटित गरिएको थियो, त्यसमध्ये केवल 131 करोड़ रूपियाँ अर्थात 42.75% मात्रै प्रयोग भएको छ।
राष्ट्रको मेरुदण्ड शिक्षा हो। शिक्षाद्वारा नै समाजलाई सभ्य, सबल र अबल बनाउन सक्छौ। केन्द्र सरकारले समग्र शिक्षा अभियान मार्फत देशका प्रत्येक प्रान्तका नानीहरूलाई, प्रत्येक चेक कुनाका नानीहरूलाई र गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले हजार हजार करोड वर्षेनी आवंटन गर्ने गर्छ। सर्व शिक्षा अभियान मार्फत नानीहरूको पूर्वाधारहरू सुधार गर्नका निम्ति उनीहरूको स्कुल क्लासरुम, नानीहरूको शौचालय अनि पिउने पानीको सुविधाहरूको निम्ति सरकारले वित्तीय सहायता प्रदान गर्ने गर्दछ। 2019-2025 दार्जिलिङ, कालेबुङ अनि खरसाङले समग्र शिक्षा अभियान मार्फत जति केन्द्र सरकारबाट आवन्टित कोष राशि थियो त्यसको जुन हामीले डाटा हातमा पारेका छौँ, त्यो एकदमै अचम्म लाग्दो, उद्वेग लाग्दो मात्र नभएर दुःख लाग्दो अनि चिन्ताजनक पनि छ। दार्जिलिङ, विशेष गरेर दार्जिलिङ अनि कालेबुङ जिल्लाहरूमा सिलगढीको तुलनामा 2019-देखिको 2025 दार्जिलिङले 308 करोडभन्दा बेसी रकम समग्र शिक्षा अभियान मार्फत प्राप्त गरेको छ, तर त्यसको 42% जति मात्र पैसा प्रयोग गरिएको छ, नानीहरूको शिक्षामा खर्चिएको छ भनौँ न। लगभग 131 करोड मात्र दार्जिलिङमा नानीहरूको शिक्षाको निम्ति खर्चिएको छ। कालेबुङमा त झन् अझ उद्वेग लाग्दो अनि एकदमै बेसी चिन्ताजनक स्थिति देखा परेको छ। कालेबुङमा लगभग 251 करोडभन्दा बेसी राशि आवंटित गरिएको थियो, तर अहिलेसम्म 2019-देखिको 2025 आउँदासम्म कालेबुङ जिल्लाले शिक्षामाथि 21 करोडभन्दा बेसी 21 करोड 30 लाख पैसा मात्र खर्चेको छ, जति सरकारबाट आवंटित गरिएको थियो त्यसको लगभग 9% मात्र पैसा लोकल सरकारले, क्षेत्रीय सरकारले खर्च गरेको छ। त्यसको तुलनामा सिलगढीमा भने ठिक उल्टा भएको छ।
समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मीडिया ह्याण्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उपराष्ट्रपति जगदीप धनखडको राजीनामा स्वीकृत भएको छ। राज्यसभामा दिउँसो 12 बजे प्रश्नोत्तर समय शुरू हुने बित्तिकै उपसभापति घनश्याम तिवारीले गृह मन्त्रालयको सूचनामा यसबारे सदस्यहरूलाई जानकारी गराए। बिहान सदनको कार्यवाहीको क्रममा उपसभापति हरिवंशले उपराष्ट्रपति पदको रिक्ततासँग सम्बन्धित थप संवैधानिक प्रक्रिया पास भएपछि प्राप्त भएपछि जानकारी गराइने बताए। श्री जगदीप धनखडले हिजो स्वास्थ्यको कारण देखाउँदै उपराष्ट्रपति पदबाट राजीनामा दिनुभएको थियो। राष्ट्रपति द्रौपदी मुर्मूलाई लेखिएको पत्रमा उहाँले स्वास्थ्यलाई प्राथमिकता दिन र चिकित्सा सल्लाह पालन गर्न तत्काल प्रभावबाट राजीनामा दिएको बताउनुभयो। मदन तामाङ हत्याकाण्ड मामिलाको सुनवाई भोलिदेखि हाइब्रिड मोडमा शुरू हुनेछ, जसमा अभियुक्तहरू दार्जीलिङ अदालतबाट भिडियो कन्फरेन्सिङ मार्फत मुद्दामा उपस्थित हुनेछन् भने साक्षीहरू कलकत्ता सिटी सेसन्स कोर्टमा उपस्थित हुनेछन्। मदन तामाङ हत्याकाण्ड मामिलामा 80 भन्दा अधिक साक्षीहरूमध्ये केहीको यस 15 वर्षको अवधिबीच मृत्यु भइसकेको छ। स्मरण गराइन्छ, 21 मई 2010 दिन दार्जीलिङ शहरको क्लब साइट क्षेत्रमा अभागोली नेता मदन तामाङले एउटा जनसभालाई सम्बोधन गर्ने भएका थिए, तर सभा जनसभालाई सम्बोधन गर्न अघि नै तिनको निर्मम हत्या गरिएको थियो। भारतको राष्ट्रिय महिला फुटबल टीमको मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई कञ्चनजंघा फुटबल क्लब केएफसीद्वारा सम्बर्द्धना जनाइएको छ। अन्तमा यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार पुनः एकपल्ट। भाजपाका वरिष्ठ नेता दिलीप घोषले गम्भीर आरोप लगाउँदै सत्तारूढ़ टीएमसी सरकारले बंगला भाषाको अस्मितामाथि प्रहार गर्दै आइरहेको बताउनु भएको छ। एनजीपी स्टेशनमा क्यापिटल एक्सप्रेसबाट 56 युवतीलाई उद्धार गरेको छ र दार्जीलिङका सांसद राजु विष्टले सोधेका एक प्रश्नको लोकसभामा लिखित उत्तर दिँदै केन्द्रीय शिक्षा राज्यमन्त्री जयन्त चौधरीले समग्र शिक्षा अभियान बमोजिम गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन जीटीएलाई कुल 830,18,70,000 रूपियाँ आवंटित गरेको बताउनुभयो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार बुलेटिन लिएर बेलुकी 7:50 मा उपस्थित हुनेछौं।